नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल जेठ महिनाको 6 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार मे 20 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूमा स्थानीय तहको निर्वाचनको परिणामकै प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएका छन्। स्थानीय तहको दोस्रो कार्यकाल आजदेखि शुरू हुँदैछ। कतिपय स्थानीय तहको मतगणना जारी नै छ, अन्तिम परिणाम आउन बाँकी नै छ। तथापि स्थानीय तहको दोस्रो कार्यकाल भने आजदेखि शुरू भएको छ। स्थानीय तह परिणामले दलको हैसियत अदल बदल भएको छ। शीर्ष नेताहरूले आफ्नै ओडा पनि गुमाउनु परेको छ। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्यत यिनै प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएका छन्। संसदमा विचाराधीन विधेयकबारे परामर्श शुरू भएको छ। कार्यक्रमको शुरूमा हामीले स्थानीय तहको दोस्रो कार्यकाल आजदेखि शुरू भएको प्रसंग लिएका छौं। कान्तिपुर र गोर्खापत्रले यो प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। स्थानीय तहका नयाँ जनप्रतिनिधिको 5 वर्षे कार्यकाल आज शुरू हुँदैछ। 2074 निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहिबार मध्यरातदेखि सकिएको हो। निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी भए पनि 753 पालिकाकै कार्यकाल शुक्रबार शुरू भएको मानिने निर्वाचन आयोगले जनाएको छ। बिहिबार रातिसम्म 603 पालिकाको परिणाम आएको छ। सत्तारूढ़ दल कांग्रेसले 100 भन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने 2074 निर्वाचनमा पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा छ। स्थानीय सरकारमा आजदेखि नयाँ प्रतिनिधि, कान्तिपुरको मुख्य खबर हो यो। यता गोर्खापत्रले स्थानीय तहको दोस्रो कार्यकाल शुरू शीर्षकमा यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेको छ। स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको नयाँ कार्यकाल आजदेखि शुरू हुँदैछ। निर्वाचन आयोगले निर्वाचित जनप्रतिनिधिहरूले 7 दिनभित्र शपथ लिनुपर्ने पनि जनाएको छ। आयोगले स्थानीय सरकार संचालन ऐन 2074 तोकेको ढाँचा निर्वाचित जनप्रतिनिधि मध्ये गाउँपालिकाका अध्यक्ष, नगरका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि शपथ लिनुपर्ने जनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कानून बमोजिम निर्वाचित जनप्रतिनिधिले सम्बन्धित जिल्लाका न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको प्रस्ट्याउनु भयो। उहाँले अध्यक्ष वा प्रमुखले शपथ लिएको 7 दिनभित्र उपप्रमुख वा उपाध्यक्षले शपथ लिएर कार्यभार सम्हाल्ने बताउनुभयो। सम्बन्धित जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका मत परिणाम आगामी 2 दिनभित्रै आइसक्ने भएकाले पालिका प्रमुख वा अध्यक्षले तोकिएको समयभित्र एकैपटक जिल्ला न्यायाधीश समक्ष शपथ लिन सक्ने आयोगले जनाएको छ। यद्यपि महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सम्पन्न हुन एक साताभन्दा बढ़ी समय लाग्ने देखिएको हुँदा निर्वाचित प्रतिनिधिले नगर वा गाउँपालिकाका अध्यक्षले शपथ लिएपछि मात्रै शपथ लिन पाउनेछन्। 2074 वैशाख 31 गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण गरेको 5 वर्ष कार्यकाल हिजो पूरा भएको हो। 2079 सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिको कार्यकाल त्यसैका आधारमा शुक्रबारबाट शुरू हुनेछ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रबार पूरा भई नयाँ जनप्रतिनिधिको कार्यकाल शुरू हुने बताउनुभयो। उहाँले भन्नुभयो, निर्वाचन सकिएर मत परिणाम आइसकेका पालिकाका जनप्रतिनिधिलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराई नयाँ कार्यकाल शुरू गर्छन्। मत परिणाम सार्वजनिक हुन बाँकी रहेका स्थानीय तहमा नयाँ जनप्रतिनिधि नआएसम्म पद रिक्त रहनेछ। स्थानीय तहको दोस्रो कार्यकाल शुरू गोर्खापत्रले छापेको छ। स्थानीय तहको निर्वाचनको परिणामले दलका हैसियत अदल बदल भएका छन्। राजधानी दैनिकले मुख्य खबर बनाएको छ यो प्रसंगलाई। 30 वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मत परिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदल बदल गरिदिएको छ। 2074 स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको हालसम्म प्राप्त मत परिणाम अनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ। यस्तै यसअघि दोस्रो दलको हैसियतमा रहेका दल नेपाली कंग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने निश्चित भइसकेको छ। 2074 को स्थानीय तह निर्वाचनमा एमाले 294 स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा जित निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस 266 स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा जित निकाल्दै दोस्रो बनेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्र त्यसबेला 106 स्थानमा प्रमुख तथा अध्यक्ष जितेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेसवादी दलका रूपमा रहेको जसपा लगायतका दल त्यसपछिको हैसियतमा थिए। 2074 सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले 34 स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा जित हात पारेको थियो। त्यसबेला सो दल स्थानीय तहमा चौथो बनेको थियो। यसपटकको निर्वाचनमा भने कंग्रेसले आफ्नै हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ। कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा हुमिदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पुर्याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ। यस्तै मधेसवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्न भिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताउनुभयो। बिहिबार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले संचारकर्मीसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भन्नुभएको छ। स्थानीय तह निर्वाचनमा सत्तारूढ़ गठबन्धन सफल भयो। गठबन्धनभित्र आंशिक रूपमा कमी कमजोरी भए पनि त्यसलाई हामी सच्याउँछौं, समीक्षा गर्छौं। पौडेलले भन्नुभयो, बिहिबार राति अबेरसम्मको परिणाम अनुसार कांग्रेसले 753 स्थानीय तहमध्ये 267 स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा जित हात पारेको छ भने 53 स्थानीय तहमा अग्रता लिएको छ भन्दै राजधानी दैनिकले छापेको छ। राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन्। स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल जसपा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा मधेसमै कमजोर देखिएका छन्। मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वर भूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन्। अघिल्लो निर्वाचनमा विजयी भएको पालिका समेत यी दलले गुमाएका छन्, राजधानीले छापेको छ। फेरि पनि स्थानीय तहकै परिणामको प्रसंग, विरासतको विजोग। कतिपय नेताहरूले आफ्नो विरासत नै गुमाउनु परेको छ, विरासत नै धौधो परेको छ। मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर शाहका छोरा हुन् शैलेश कुमार शाह। उनी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा पराजित भएका छन्। उनलाई जनमत पार्टीका वीरेन्द्र माझीले हराएका छन्। निवर्तमान नगर प्रमुख शाह जसपाबाट उम्मेद्वार बनेका थिए। उपप्रमुखमा भने जसपाकै सरिता देवी यादव सिपालिया निर्वाचित हुनुभएको छ। मधेस प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवका भतिजा हुन् रामबाबु यादव। उनी धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्षमा पराजित भएका छन्। कांग्रेसबाट उठेका उनलाई जसपाका जयकुमार यादवले हराएका हुन्। एमाले नेता लेखराज भट्टका भाइ हुन् गोकर्ण भट्ट। उनी कैलालीको गोदावरी नगरपालिका प्रमुखमा पराजित भएका छन्। भट्टलाई कंग्रेसका वीरेन्द्र भट्टले हराएका हुन्। उपप्रमुखमा भने एमालेकै शारदा देवी रोकाए निर्वाचित भएकी छिन्। दलहरूले स्थानीय चुनावमा राजनीतिक विरासतका नाममा योग्य आकांक्षीलाई पाखा लगाएका थिए। त्यसरी चुनावी मैदानमा आएका मध्ये केही पराजित भएका छन्। धेरै उम्मेद्वार जारी मतगणनामा निकै पछि परेका छन्, जसलाई विरासतको राजनीति धान्न धौधौ परिरहेको छ। जनतामा राजनीतिक चेत बढ़ेको छ। दलले जनचाहनाको मूल्यांकन गरेनन्। मतदाताको चाहना र उम्मेद्वार चयनमा मेल आएन। उम्मेद्वार छनौटमा पनि मतदाताको सहभागिता हुनुपर्छ, पूर्व सभामुख दमननाथ ढुंगानाले भन्नुभएको छ। नेताहरूले सम्पत्ति सरह पत्नी छोरा छोरी लगायत नातेदारमा राजनीतिक विरासत हस्तान्तरण गर्न खोजे। जनताले यो प्रवृत्ति रूचाएनन्। अधिकांशलाई तिरस्कृत गरेका देखिन्छन् अपवाद बाहेक। विश्लेषक कासिन्द्र यादवको भनाईलाई पनि अन्नपूर्ण पोस्टले छापेको छ। अन्नपूर्ण पोस्टले विरासतको विजोग शीर्षक दिँदै मुख्य खबरका रूपमा यो प्रसंग छापेको छ। यता नयाँ पत्रिकाले पनि शीर्ष नेताहरूको गृहवड़ा नगरमा कस्तो छ चुनावी नतिजा भन्दै खबर छापेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवड़ामै पार्टीका उम्मेद्वार पराजित भएका छन्। देउवा मतदाता रहेको डणेलधुराको गन्यापधुरा गाउँपालिका एकमा कांग्रेस उम्मेद्वार पराजित भएका हुन्। सो वड़ामा कांग्रेस बीपीका नरेश भण्डारीले वड़ा अध्यक्ष जिते। प्रधानमन्त्री देउवा बस्ने बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेका मिठाराम अधिकारी र उनको गृहवड़ा एकमा एमालेकै सुरेन्द्र लामा विजयी भए। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहवड़ामा कांग्रेस विजयी भएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका दुईमा कांग्रेसका प्रदीप कार्की 1500 11 मतसहित विजयी भएका हुन्। एमाले उम्मेद्वार विश्वराज विष्टले 1305 मत ल्याए, नगरपालिकामा भने एमाले जितेको छ। ओलीको गृहनगर झापाको दमक नगरपालिकामा भने मतगणना जारी छ। नगरपालिकामा एमाले विरूद्ध कंग्रेस, माओवादी र राप्रपा बीच गठबन्धन छ। गठबन्धनबाट प्रमुखमा राप्रपाबाट राम थापा र उपप्रमुखमा कंग्रेसबाट रेगिना भट्टराई उम्मेद्वार छन्। एमालेबाट प्रमुखमा गीता कुमारी पौडेल अधिकारी र उपप्रमुखमा अम्बिका प्रसाद खनाल छन्। एमाले उपाध्यक्ष सुभाष नेम्बाङको गृहनगर इलाम नगरपालिकामा एमाले हारेको छ। नगरपालिकाको मेयरमा कांग्रेसका केदार थापा निर्वाचित भएका छन्। पूर्व मन्त्री झलनाथ खनालको जन्मघर इलाम नगरपालिका एकमा एकीकृत समाजवादी पराजित भएको छ। ओडामा एकीकृत समाजवादीका वडा सदस्यका उम्मेद्वार इन्द्रबहादुर कटुवाल एमाले उम्मेद्वारसँग पराजित भएका हुन्। बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मतदाता रहेको धादिङको गजुरी गाउँपालिकामै एकीकृत समाजवादी हारेको छ। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठको गृह जिल्ला गोर्खाको सिरान्चो गाउँपालिकामा कंग्रेसले जितेको छ। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई मतदाता रहेको गोर्खाको पालुङटार नगरपालिकामा माओवादीका मेयरका उम्मेद्वार विवश चिन्तन विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर मतदाता रहेको सर्लाहीको बलारा नगरपालिकामा माओवादीले जितेको छ। राप्रपाकी महामन्त्री कुन्ती कुमारी साईको गृहनगर दैलेखको नारायण नगरपालिकामा एमालेका लोमन शर्मा मेयरमा विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहको गाउँपालिकामा माओवादी विजयी भएको छ। एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा नगरमा पार्टीका उम्मेद्वार जिताउन असफल बनेका छन्। देउबा, ओली, खनालले आफ्नै गृहवडामा उम्मेद्वारलाई जिताउन सकेनन्। नयाँ पत्रिकाले भित्री पृष्ठमा छापेको छ। स्थानीय तहको पछिल्लो परिणामले एमाले अब रणनीति बदल्ने भएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ, अब एमाले रणनीति दूधभात शीर्षकमा। स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठ्यारोमा परेको प्रमुख प्रतिपक्ष एमाले संघीय प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढ़ी नेपाली कंग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ। यसैकारण स्थानीय तहमा अप्ठ्यारोमा परेको एमाले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो। एमाले वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ, नेकपा एस र माओवादी केन्द्रका कार्यकर्ता पार्टीमा ल्याउन चाहन्छ, अन्य दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन चाहन्छ र फेरि वाम गठबन्धन बनाउन चाहन्छ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एमाले दूधभातको रणनीति अपनाउने भएको छ, नागरिकले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो अखबार कार्यक्रम सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौ, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापन र सन्देशपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका केही प्रसंगहरू। सुन्दरी प्रतियोगिताको आयोजकबाट किशोरीमाथि बलात्कार भएको प्रसंग आजका पत्र पत्रिकाले छापेका छन्। सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण शीर्षकमा नागरिकले अग्रपृष्ठमा छापेको छ भने कान्तिपुरले पनि त्यसै गरी अग्रपृष्ठमै खबर बनाएको छ। 8 वर्ष अघि भएको एउटा सुन्दरी प्रतियोगिता कि एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छिन्। सन् 2014 भएको मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ब्ल्याकमेल गर्दै निरन्तर 6 महिनासम्म यौन शोषण गरेको बताएकी छिन्। आजका पत्र पत्रिकाले खबर छापेका छन्। सरकारले हरेक घर ऊर्जा घरको अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन। 2075 सालको वैशाखमै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले श्वेत पत्र जारी गरी हरेक घर ऊर्जा घरको अवधारणा ल्याएको थियो। हरेक घर ऊर्जा घर, घरको सौर्य ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कहिले नेपाल समाचार पत्रले खबर छापेको छ। र जारी सिजनमा 480 जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। आरोही र शेर्पाको सहयोगी टोली गरेर यो संख्यामा सगरमाथा आरोहण भएको पर्यटन विभागले जनाएको छ। 480 आरोहीले चुमे सर्वोच्च शिखर, कारोबार दैनिकले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।